نعمت والے کے پاس اپرچونٹی ہے اللہ کے قریب ہونے کی کہ وہ اپنی نعمتوں کو اللہ کے راستے میں استعمال کرے, اللہ کی نافرمانی میں استعمال نہ کرے اور اللہ کے قریب ہو جائے. نہ نعمت والا غربت والے کو ایول سمجھے, برا سمجھے, اور نہ غریب امیر کو برا سمجھے. ہمارے معاشرے میں دونوں ایکسٹریمز ہیں. مالدار لوگ جو ہیں وہ غریبوں سے نفرت کرتے ہیں, یہ تو مانگتے ہی رہتے ہیں, ان کو تو عادت ہے مانگنے کی, یہ تو ضائع کر دیتے ہیں. ہمارے منہ سے یہ جملے نکلتے کیسے؟ اگر آپ کو پتہ ہے ضائع کرتے ہیں, اگر آپ کو پتہ ہے قدر نہیں کرتے, اگر آپ کو پتہ ہے کہ ان کو مال جمع کرنے کی طریقے سلیقے نہیں آتے, خدا کا واسطہ یہ جملے منہ سے مت نکالیں. جیسے اس انسان کا باغ پلٹ گیا, ہم میں سے کس کی زندگی نہیں پلٹ سکتی؟ ہم میں سے کس کے پاس سٹیمپ پیپر کے اوپر جو ہے وہ گارنٹی موجود ہے؟ اپنے آپ کو کسی دوسرے انسان کی جگہ پہ رکھ کے سوچیں. تو کبھی بھی مالدار انسان ایک غریب انسان کے اوپر اس طرح کے ایکوزیشنز نہ لگائے. اگر آپ کو معلوم ہے تو بھی اپنی زبان کو تھام کر کنٹرول کر کے الفاظ کا سلیکشن کیجیے, اور نہ کبھی غریب انسان امیروں کے اوپر ایلیگیشن لگائے اور یہ سمجھے کہ کیوں مالدار ہیں, یقیناً غلط ہی طریقوں سے مال کمایا ہوگا. اللہ نے اس دین کے اندر یہی خوبصورتی رکھی ہے کہ مال والا جو ہے وہ شکر کی نعمت کر کے اللہ کے قریب ہوتا ہے, اور جس کو اللہ دنیا کی آزمائشیں دیتا ہے, جن پر غربت ہوتی ہے, وہ صبر کر کے اللہ کے قریب ہوتا ہے. یہ بیلنس مینٹین کرنے کی ضرورت ہے, اور اسی سے اخوت ڈیویلپ ہوتی ہے, اسی سے برادرہڈ ڈیویلپ ہوگا, اسی سے امت بنے گی. جب ہم معاشروں کے اندر کٹ گئے ہیں, جب ہم گھروں کے اندر کٹ گئے ہیں, تو ہم امت کے لیول پر کھڑے کیسے ہو سکتے ہیں؟ یہ ہمارا پرابلم ہے جو اس کہانی کے اندر مینشن کیا گیا ہے. تو اللہ تعالیٰ نے بھی یہاں بتا دیا کہ انسان اس غلط فہمی کا شکار نہ ہو کہ اگر دنیا میں بہت کچھ ملا ہے تو یہ گارنٹی اس بات کی ہے کہ اللہ بھی اس سے بہت خوش ہے. جیسے سورہ بنی اسرائیل کی آیت نمبر 20 میں آتا ہے, اللہ نے بتایا ہے اللہ ہر طرح کے گروہ کو نعمتیں دیتا ہے. کلن نمد ہؤلاء وہؤلاء من عطاء ربک. اللہ ہر طرح کے گروپ کو, ہر طرح کے گروہ کو, مسلم ہو یا کافر, اس کو دنیا کی عطا جو ہے وہ دیتا ہے. اور یاد رکھیں, دنیا کی عطا جو ہے وہ میرے اور آپ کے لیے اللہ کی محبت کی گارنٹی نہیں ہے, لیکن شیطان ہمیں اس کا دھوکہ دیتا ہے. شیطان کہتا ہے جب اللہ اتنا رحیم ہے, تمہیں یہاں نواز رہا ہے, تمہارے تکبر اور تمہارے گناہوں کے باوجود کیسے ہو سکتا ہے وہ تمہیں آخرت میں نقصان پہنچائے؟ اس کانسیپٹ کو ٹھیک کیا گیا. تو اللہ تعالیٰ نے یہاں پر ایک شخص کی کہانی سنا کر ہم سب کو انڈیویجولی اندر سے ہلایا ہے, اور جس کے اندر ذرا سا بھی ایمان ہوگا وہ اپنے جملوں کو ضرور بل ضرور اسکرین کرے گا. اس کے منہ سے بات ایسے ہی نہیں نکل سکتی. ہم نے ہمیشہ سنا ہے نا, پہلے سوچو پھر بولو. اس میں بہت گہرائی ہے. مومن بغیر سوچے سمجھے بات نہیں کرتا. مومن نہ ایسی بات کرتا ہے کہ جو اللہ کے ہاں لکھ لی جائے تو بعد میں اس کی پکڑ کا باعث بنے, اور نہ مومن ایسی بات کرتا ہے کہ اس کا جملہ سامنے والے کو تکلیف دے دے. ہاں, انٹل انلیس کہ وہ حق کی بات ہے, لیکن آپ کی وہ بات ایسی نہیں ہونی چاہیے جس میں آپ جو ہیں وہ اپنے آپ کو عظیم اور دوسرے کو حقیر مینشن کر رہے ہوں. یاد رکھیں, ہم نے وہ حدیث پڑھ لی ہے, سن لی ہے, کہ اللہ کا جو, اللہ کی جو کرسی ہے اس کی کیفیت کیا ہے اور دنیا کی کیفیت کیا ہے, اور اس دنیا کے اندر میری کیفیت کیا ہے. سائز تو دیکھیں ہم اپنا ذرا. ہمیں کوئی کسی قسم کی جسٹیفیکیشن ملتی ہے کہ ہم تکبر کریں؟ اپنا سائز تو دیکھیں ہم, اور اس پر ہم تکبر اللہ کے سامنے کرتے ہیں. اللہ جو کہ السمیع اور البصیر ہے, اس کے سامنے ہم اپنی نعمتوں کے اوپر جو ہے وہ اتنا اتراتے پھرتے ہیں. یہ واقعہ ہے تو ہزاروں سال پرانا, لیکن اب ہماری بالکل پرفیکٹ عکاسی کر رہا ہے. انسان کا مسئلہ یہ ہوتا ہے کہ یہ اللہ تعالیٰ نے اس کہانی سے واضح کر دیا کہ انسان اسٹیپ بائی اسٹیپ گمراہی میں بڑھتا ہے. جیسے اس شخص کا معاملہ یہاں دکھایا گیا ہے آیت نمبر 32 سے لے کر اب تک. سب سے پہلے کیا ہوا کہ یہ دنیا کی نعمت کی محبت میں آ گیا, یہ اس کی پہلی گمراہی تھی. اور جب اس نے اس کو اور فیڈ کیا, یہاں اپنی اصلاح نہیں کی, تو اس کی یہ دنیا کی چیزوں پر محبت دنیا کے اوپر توکل پر بڑھ گئی. اب وہ ریسورسز کو ہی کل طاقت سمجھنے لگ گیا, ریسورسز کو ہی اصل میں اپنے فائدے کا اور اپنی کامیابی کا سامان سمجھنے لگ گیا. اور جب اس نے یہاں پر اس قدم پر اپنے آپ کو جمایا, تو اگلا قدم کیا آیا؟ اس میں تکبر آ گیا. اور جب تکبر آیا تو تکبر ہمیشہ نعمت کو فلانٹ کراتا ہے. متکبر انسان اپنی نعمتوں کا فلانٹ کرتا ہے, اور جب متکبر انسان اپنی نعمت کا فلانٹ کر رہا ہوتا ہے تو وہ سامنے والے کو حقیر سمجھ رہا ہوتا ہے. یہ سٹیپ بائی سٹیپ انسان کی گراوٹ آتی ہے, اخلاقی گراوٹ, اور اسی کو مینشن کیا گیا ہے. ہم جس معاشرے میں رہتے ہیں اس معاشرے کا یہ ٹیگ لائن ہے, اف یو ہیو اٹ فلانٹ اٹ, یہی ٹیگ لائن ہے نا, جس کے پاس ہے وہ دکھائے. اور عورتوں کو تو شیطان کے ذریعے ایسا ٹریپ کیا گیا ہے, کیسے کیسے سلوگنز عورتوں کے لیے کہتے ہیں, وہ کہتے ہیں وین لائف گیوز یو کروز فلانٹ اٹ, انا للہ و انا الیہ راجعون. کیا مطلب اس بات کا, جس کی جتنی اچھی باڈی ہے وہ دکھائے, اس کو چھپاتا کیوں پھرتا ہے. اور شیطان نے عورت کو ایسے ٹریپ کیا ہے, اگر اللہ نے آپ کو کروز دیے ہیں تو فلانٹ اٹ, یہ شیطان ہے. اور شیطان نے ایسا اس چیز کے اندر انوالو کیا ہم عورتوں کو کہ ہر طبقے کی عورت اس کا شکار ہوئی, ہر معاشرے کی عورت اس کا شکار ہوئی, پوری دنیا کی عورتیں اس کا شکار ہوئی ہیں. وہ کہتے ہیں اے وومن وداؤٹ کروز از لائک جینس وداؤٹ پاکٹ, فلانٹ اٹ اف یو ڈونٹ فیک اٹ, اگر آپ اصلی جسم رکھتے ہیں تو اس کو فلانٹ کیجیے. اور یہ تکبر کا اظہار ہے, اور تکبر کا اظہار کر کے آپ اصل میں سامنے والے کا نقصان نہیں کر رہے ہوتے, آپ اپنا نقصان کر رہے ہوتے ہیں. آپ جب ان سلوگنز کے شیڈ میں دنیا کو دیکھیں گے تو آپ کو پتہ چلتا ہے کہ آج ہر کوئی کیوں اپنی خوبصورتی کو فلانٹ کرتا ہے, اور وہاں فلانٹ کرتا ہے جہاں فلانٹ کرنے سے اللہ نے منع کیا ہے. اپنے حسن کو ہر کوئی کیوں دکھاتا پھرتا ہے, شوہر کیوں پریفر کرتے ہیں اپنی کارپوریٹ پارٹیز کے اندر اپنی بیویوں کو لے جانا, کیا ریزن ہوتی ہے, دے وانٹ ٹو فلانٹ دیئر وائفز کہ دیکھو آ کے میری بیوی کتنی خوبصورت ہے. اور کیا وجہ ہوتی ہے, اور تو کوئی وجہ نہیں ہوتی ہے. ویسے گھر کے معاملے کے اندر وہ اپنا سے اور اپنی بات اوپر رکھیں گے, لیکن جب ایسا معاملہ آئے گا تو بیوی کو فلانٹ کرنے کے لیے وہ باہر ضرور لے کر جائیں گے. اور یہ معاملہ انسان کا ہوتا ہے, انسان کا تکبر اس کو ہر نعمت کو فلانٹ کراتا ہے, چاہے وہ سٹیٹس ہو, اولاد ہو, خوبصورتی ہو, حسن ہو. اور حسن فلانٹ کرنے میں سوری ٹو سے صرف عورتیں نہیں یہ کام کرتی ہیں, مرد بھی بہت یہ کام کرتے ہیں. جس کی جتنی مسکولر باڈی ہوگی اس کی اتنی چھوٹی شرٹ ہوگی. میں مردوں کی بات کر رہی ہوں, عورتوں کو تو میں کیا کیا کہانی سناؤں گی, تو میری تو پھر سورہ کہف ساری عورتوں پہ ہی گزر جائے گی. مردوں میں بھی ایشو ہے, جس نے جتنا ورک آؤٹ کر کے اپنے آپ کو مسکولر بنایا ہوا ہے وہ اتنی شارٹ سلیوز پہنے گا یا سلیوز اوپر چڑھا کے رکھے گا اپنے. یہ کیا ہے کانسیپٹ, یہی کانسیپٹ ہے, اف یو ہیو اٹ فلانٹ اٹ, ہے تو دکھائے نا. اللہ تعالیٰ نے بھی ایک ایک بیماری کا علاج جو ہے وہ ہمیں اس کے اندر دکھا دیا ہے, کہ اللہ تعالیٰ نے بتا دیا کہ اپنی ان نعمتوں کے اوپر ایسا غرور نہ کرو, اللہ کی نعمتوں کو وہیں استعمال کرو جن جگہوں کے لیے اللہ نے ان کو استعمال کرنے کے لیے دیا ہے. ورنہ انسان کی حقیقت کیا ہے, امیجن کر لیں آپ کی جو بھی ایج ہے, چلیں یہ تو اب میں ایج تو نہیں پوچھ رہی آپ لوگوں سے, آپ کی کیا ایج ہے. آج سے 100 سال پہلے آپ کو اور مجھے کتنے لوگ جانتے تھے, کوئی نہیں جانتا تھا. اتنا پریشان کیوں ہو رہے, کوئی جانتا تھا آپ کو؟ میں تو کوئی ایسی خاتون بیٹھی ہیں جو 102 سال کی ہیں یا 101 سال کی ہیں. بھئی 100 سال پہلے میں نے اس لیے اتنا بڑا فگر بولا ہے کہ سب سیف سائٹ پر سبھی آ جائیں اس کے اندر. میں نے 40 سال پہلے نہیں بولا, میں نے 30 سال پہلے نہیں بولا, میں نے 50 سال پہلے نہیں بولا. 100 سال پہلے ہمیں کوئی نہیں جانتا تھا. اب یہ بتائیں آج ہم یہاں بیٹھے ہیں, آج سے 200 سال کے بعد ہمیں کوئی جانے گا؟ کوئی بھی نہیں جانے گا. تو اتنی اکڑ کس بات کی ہے, اتنے سے ٹائم کے لیے, 60-70 سال کے سپین کے لیے اس دنیا کے اوپر بھیجے گئے ہیں, کس بیسس کے اوپر ہم اتنا اکڑتے ہیں اور اتنی عقل کرتے ہیں. سورۃ الدہر میں آتا ہے اللہ تعالیٰ نے فرمایا آیت نمبر 1 میں, جس کو سورۃ الانسان بھی کہتے ہیں, حل اتا علی الانسان حین من الدہر, انسان پر کیا ایسا زمانہ نہیں گزرا, لم یکن شیئا مذکورا, جب انسان کوئی قابل ذکر چیز ہی نہیں تھا, نہ ہم پہلے تھے نہ ہم بعد میں ہوں گے. تو اکڑ کس بات کی ہے, تکبر کس بات کا ہے؟ اللہ کو اس کی پرواہ نہیں ہے کہ کون کتنا خوبصورت ہے, اللہ کو اس کی پرواہ نہیں ہے کہ کون کتنے بڑے گھر میں رہتا ہے, اللہ کو اس کی پرواہ نہیں ہے کہ کس کے پاس کتنی بڑی یونیورسٹی کی ڈگری ہے, اللہ کو اس کی پرواہ نہیں ہے کہ کون کس گاڑی میں بیٹھتا ہے. اللہ تو دلوں کو دیکھتا ہے, اللہ دلوں کی کیفیت کو دیکھتا ہے. آپ گاڑی میں بیٹھ کے اور بڑی سے بڑی گاڑی میں بیٹھ کے درس میں جاتی ہیں, حلال کمائی کی ہے, الحمدللہ. آپ سائیکل پر بیٹھ کر الکوہل خریدنے جاتے ہیں, انا للہ و انا الیہ راجعون. اس کا مطلب یہ تھوڑی ہے کیونکہ ہم سائیکل پہ بیٹھ گئے تو آپ الکوہل خرید سکتے ہیں, اب جسٹیفائیڈ, اب کیا کریں, اب غم بھلانے کے لیے پینی پڑتی ہے. اس کا مطلب یہ تو نہیں ہے. تو اللہ تعالیٰ کی نظر میں انسان کا کوئی سٹیٹس نہیں ہے سوائے اس کے عمل کے. اور اللہ تعالیٰ نے سورہ حجرات میں یہ بات مینشن کی ہے, اللہ تمہارے جو ہے اصل میں تقوی کو دیکھتا ہے, اللہ تمہاری جو ہے وہ خدا خوفی کو دیکھتا ہے. یاد رکھیں, انسان چاہے بادشاہ ہے یا انسان سویپر ہے, جس کو جو بھی ملا ہے, چاہے بادشاہ کو رکھیں سامنے یا سویپر کو رکھیں, دیا کس نے, تو پھر کس بات کی اکڑ؟ آپ کی اور میرے پاس چوائس تھی, ہم جن گھروں میں پیدا ہو گئے, چوائس تو نہیں تھی. ہم ریپلیس کر لیں اپنے گھروں میں اپنے سٹاف کے ساتھ اپنے آپ کو, تو کیا کر لیتے ہیں ہم؟ کچھ بھی نہیں کر سکتے تھے. تو یہ تو اللہ کا دیا ہوا ہے, اکڑ کس بات کی, تکبر کس بات کا؟ جب تکبر ہو, تمکنت ہو چال کے اندر, گفتگو کے اندر, تو پھر وہ انسان اندھا ہو جاتا ہے, اندھا ہو جاتا ہے. تو متکبر انسان اللہ کی آیات کو سامنے دیکھتے ہوئے ایمان نہیں لاتا. اور ہیومینٹی کے اندر سب سے بدترین متکبر انسان کی مثال جس کی قرآن میں آتی ہے, وہ کون تھا؟ فرعون. اپنی آنکھوں سے کئی دفعہ معجزے دیکھے اپنے دربار کے اندر, اور جو الٹیمیٹ معجزہ اللہ نے اس کو دکھایا, اپنی آنکھوں سے دیکھ رہا تھا کہ اللہ تعالیٰ نے موسیٰ علیہ السلام اور ان کی قوم کے لیے سمندر کے اندر راستہ بنا دیا. اور جو روایات اور ہسٹری بتاتی ہے وہ یہ بتاتی ہے کہ جو راستہ بھی پیو ہوا تھا, جو راستہ بنا تھا, کیونکہ 12 قبیلے تھے نا بنی اسرائیل کے, تو وہ ایک 12 لینز کا راستہ بنا تھا, اتنا چوڑا راستہ بنا تھا. ایسا نہیں کہ آدھے پانی میں ڈوب رہے ہیں اور سانس نہیں آ رہی ہے پھر ادھر ادھر ہو رہے, چوڑا راستہ بنا تھا اور خوب اس میں آسانی کے ساتھ وہ چلے تھے, جس میں اللہ تعالیٰ نے کہا کہ سمندر کے درمیان میں ایک کھلا راستہ بنا, اور جو سمندر تھا وہ دو پہاڑوں کی طرح دونوں طرف ویوز کھڑی ہو گئے. اپنی آنکھوں سے دیکھ رہا تھا, اتنی بڑی آیت تھی اس کے سامنے اللہ کی, یہ انسان نہیں کر سکتا, کوئی بھی فرعون نہیں کر سکتا تھا یہ, اپنی آنکھوں سے دیکھا. لیکن متکبر تھا, اس کے تکبر نے اس کو بلائنڈ کیا ہوا تھا. وہ پھر اسی راستے میں سے بنی اسرائیل اور موسیٰ علیہ السلام کے پیچھے ان کو پکڑنے کے لیے بھاگا ہے, اور پھر اللہ تعالیٰ نے وہیں جب وہ درمیان میں پہنچا تو اللہ نے وہیں ڈبو دیا. متکبر انسان اپنے تکبر میں اندھا ہوتا ہے, اور پھر اپنے تکبر میں اندھا ہونے کی وجہ سے اپنی دنیا اور آخرت دونوں کا نقصان کرتا ہے. اور فرعون کی مثال ہمارے سامنے ہے. ہمارے یہاں یہ چیزیں عام ملتی ہیں. ہر انسان جو سوسائٹی میں آپ دیکھ لیں, مالدار انسان جو ہیں وہ اپنے تکبر کا نشانہ وہ بناتے ہیں کم لوگوں, کم مالدار لوگوں کو. بڑا ملک نشانہ بنائے گا جو کم حیثیت کا, کم ڈیولپمنٹ کا, انڈر ڈیولپ ملک ہوگا. جو عوام ہوں گے وہ بےچارے نشانہ بنیں گے پالیٹیشنز کا. یہ اس دنیا کی بیماریاں ہیں, اور یہ دنیا کی بیماریاں جب تک ٹھیک نہیں ہوں گی, جب تک یہ قرآن آپ کو ایز اے گائیڈ لائن نہیں سامنے رکھنے کا موقع ملے گا. کوئی دنیا کی بیماری ٹھیک نہیں ہو سکتی جب تک اس کے سوشل سسٹم, اس کے پولیٹیکل سسٹم, اس کے اکنامیکل سسٹم اور اس کے انڈیویجول سسٹمز کو اپنے اوپر اپلائی نہیں کیا جائے گا. اس کی ایک ایک آیت میں اتنے لیسنز ہیں کہ اگر آپ اور میں پڑھنے بیٹھے ہیں تو ہماری زندگیاں ختم ہو جائیں گی, اس کے خزانے ختم نہیں ہوں گے. اللہ کے رسول صلی اللہ علیہ وسلم کی حدیث کا مفہوم آتا ہے کہ قرآن کے عجائب کبھی ختم نہیں ہوں گے. یہ عجائب قرآن کے میریکلز ہیں, قرآن کے میریکلز کبھی ختم نہیں ہوں گے. تو اللہ تعالیٰ نے اس انسان کی کیفیت کو یہاں بیان کیا کہ اس کے تکبر نے اس کو غفلت کا شکار کر دیا تھا, اس کے تکبر نے اس کو شیطان کا ساتھی بنا دیا تھا, اور یہی اس کا مسئلہ تھا کہ یہ آخرت کو بھول بیٹھا تھا. اب یہ ڈسکرپشن یہاں تک اس شخص کا تھا جس نے تکبر کیا, اور اللہ نے اس کی نعمتوں کو ڈسکرائب کیا دو تین آیات کے اندر. اب آیت نمبر 37 سے اس کے دوسرے دوست کا جو کانورسیشن ہے, جو گفتگو ہے, وہ آ رہی ہے. اب دیکھیں آیت نمبر 37 میں اس نے کس چیز کا انکار کیا تھا. اس نے کہا تھا کہ اگر میں لوٹایا, پہلی بات یہ کہ مجھے نہیں لگتا قیامت آئے گی, اور اگر میں لوٹایا بھی گیا تو مجھے لگتا ہے کہ میں دنیا سے بہتر ریٹرن میں پاؤں گا. اس سے پہلے تک اس کا دوست کچھ نہیں بولا. مفسرین کہتے ہیں کہ جب تک یہ شخص اپنی ذات کو اور اپنی نعمتوں کو فلانٹ کر رہا تھا, جو اس کا دوست تھا وہ خاموشی سے سنتا رہا. بعض اوقات آپ کو لوگوں کی باتیں اتنی خاموشی سے سننی پڑتی ہیں, جب لوگ آپ کو بتائے جا رہے ہوتے ہیں کہ ہم ویکیشن میں پہلے یہاں گئے, پھر ہم اس ریزورٹ میں گئے, پھر ہم نے یہ کھانا کھایا, پھر ہم نے یہ کیا, پھر ہم نے یہ کیا, آپ کہتی ہوں آپ خاموشی سن رہی ہوتی ہے نا, آپ تو نہیں کہتی شٹ اپ, خاموش ہو جائیں, میرا سر میں درد لگا دیا آپ نے بول بول کے, مجھے پتا ہے سب کیا ہے اور کہاں ہے, آپ بھی چپ کر کے سنتی رہتی ہے. اس شخص نے بھی خاموشی سے اس کی ساری باتوں کو برداشت کیا, لیکن جب اس نے آخرت کے اوپر اپنے فریم آف مائنڈ سے چیلنج کیا, اور جب اس نے اللہ کی بنائی ہوئی ایک حقیقت کو ڈینائی کیا قیامت کو, تب یہ بولا. قال لہ صاحبہ, اس شخص کے دوست نے اس سے کہا, وہ یحاورہ, اگین وہی بات آ گئی, کیسے کہا, अच्छा सुनो अब तुम चुप हो जाओ, अब मैं बोलूंगा तुमने बहुत बोल लिया, नहीं ऐसे नहीं कहा। वह हुआ यो हाविरुहु, क्या बता रहा है कि गुफ्तगू शुरू की उसने अब, और गुफ्तगू के अंदर कॉन्वर्सेशन के अंदर उसने इसको समझाना शुरू किया। और कैसे समझाया, अकफर तबिल्लजी खलकका मिन तुराब, क्या तुम उस जात का कुफर करते हो जिसने तुमको मिट्टी से बनाया, फुम्मा मिन नुतफा, फिर उसने तुमको मिले जुले पानी से मिलाया बनाया यानी स्पर्म से और ओवम से, फुम्मा सव्वा का रजुला, और फिर अल्लाह ताला ने तुमको एक परफेक्ट इंसान बना दिया। ये एक दोस्त अपने दोस्त को समझाने की कोशिश कर रहा है, इस चीज को यहां मेंशन किया गया है। ये जो दूसरा दोस्त था इसके लिए तफसील में आता है कि ये गरीब दोस्त था, इसके पास माल और दौलत नहीं थे, और जिस तरह इस दोस्त के पास थे जिसका पहले जिक्र आया, उसके मुकाबले में ना ये माल रखता था, ना ये बहुत बड़े घर और मेंशंस रखता था, ना प्रॉपर्टीज रखता था और ना औलाद रखता था। तो आप सोचें ऐसे इंसान के सामने बैठकर आप सारी अपनी नेमतों को डिस्क्राइब करेंगे तो उसके दिल पर क्या गुजरी होगी, आप सोचें, आप सोचें अपने घर के डोमेस्टिक स्टाफ के सामने बैठ के आप अपने किसी वेकेशन का या अपने किसी बैंक अकाउंट का या अपने शेयर्स का डिस्कशन शुरू कर दें। आपको आप उसको कहें कि तुम्हें पता है मेरे पास फलां कंपनी का शेयर है और उस कंपनी का शेयर इतना डिविडेंड आता है उसका, कैसा लगेगा उसको? वही वाली फैक्टर जो आपको कल बताया था, शादी का माहौल, आपकी ये गुफ्तगू सुन के भी उसको आपसे नफरत होना शुरू हो जाएगी। इस शख्स का भी इस वक्त मामला यही हो सकता है, हर्ट हुआ होगा लेकिन इसने हर्ट होने पर यह नहीं कहा कि एक्सक्यूज मी तुम बड़े गुनाहगार हो तो मुझे जो वो हर्ट किए जा रहे हो। हालांकि इस शख्स ने जो बाघ वाले ने अपनी बात शुरू की थी, इसने कहा था अना अक्सरु मिन का माल व नफरा, मैं तुमसे माल और तादाद में ज्यादा हूं। इस शख्स ने क्या किया, इसने अल्लाह से जोड़ दिया, क्या तुम उसका कुफर करते हो, अकफर तबिल लजी खलका का मिन तुराब, जिसने तुमको मिट्टी से बनाया। तो इसने अपने ऊपर से इस चीज को हटाया, और आप देखेंगे इन आयात के अंदर कि जिस प्रोसेस को ये नेमत वाला लेकर चला था ये उसके रिवर्स में जवाब देना शुरू कर रहा है। ये नेमत वाला जो था इसने सबसे पहले अल्लाह की नेमत की नाशुक्री की थी, फिर तकब्बुर किया था और फिर क़यामत का इनकार किया था अकॉर्डिंग टू कुरान की आयात। ये जो दोस्त जवाब देगा ये रिवर्स में जवाब देना शुरू करेगा। ये अल्लाह ताला का एहसास इसको दिला रहा है कि कैसे हो सकता है कि तुम अल्लाह की परवाह ना करो। और ये दावत देने वाला अंदाज है, अकफर तबिल्लजी खलकका मिन तुराब, अपने से नहीं बात शुरू की कि तुमने मुझे बहुत हर्ट किया है, तुमने मुझे बहुत तकलीफ दी है, यहां से शुरू नहीं की बात। तो आपके और मेरे लिए भी बहुत सबक है, जो लोग आपको हर्ट करते हैं उस पॉइंट से बात शुरू ना करें जो आप दो के दरमियान में क्लैश का पॉइंट है, किसी कॉमन ग्राउंड से बात शुरू करें ताकि सामने वाला आपकी बात को सुनने के लिए तैयार हो जाए। दावत देने वाला गुस्से में दावत नहीं देता, जो दावत देने वाला गुस्से में दावत देगा इसका मतलब है वो कुरान को समझा नहीं। दावत मोहब्बत में दी जाती है, दावत प्यार से दी जाती है। आप इमेजिन करें कि आपको यहां बुलाया, सही नजीहा का घर है ना ये, आप इमेजिन करें कि नजीहा आपको फोन करती हैं, आप में से किसी एक को या चलें सबको, नजीहा का बस चले तो आप सबको अलग अलग फोन करके बुला लें। नजीहा आपको फोन करती हैं और नजीहा आपसे कहती हैं कि कल मेरे घर क्लास है तो प्लीज आप आइए और अपनी फ्रेंड्स को भी लेकर आइए, सही? तो आपका दिल करेगा आने को या नहीं? आप कहेंगे हाँ, कितनी अच्छी होस्ट है, मुझे पर्सनली फोन किया और मुझे बुला रही है। अब नजीहा का फोन आता है, उसे कहती है कल मेरे घर दर्स है, आना है तो आ जाए। आपका दिल करेगा नजीहा के घर जाने को? अल्लाह ना करे नजीहा से कहे। मैं सिर्फ समझाना चाह रही हूं, दीन की दावत भी बाज़ोकात हम गुस्से से देने की कोशिश करते हैं। हम समझते हैं जहां कुरान में अल्लाह गुस्सा कर रहा है वहां दावत देने वाले को भी इख्तियार मिल गया कि वो भी गुस्सा करे। नहीं, आपको और मुझे कोई इख्तियार नहीं है गुस्सा करने का जहां अल्लाह ने गुस्सा किया है। इवन अगर आप किसी मुशरिक को दावत दे रहे हैं और मुशरिक वो जो अल्लाह के साथ किसी इंसान को एसोसिएट कर रहा है, अल्लाह की औलाद एसोसिएट कर रहा है, आपको तब भी हक नहीं है कि आप उस पर गुस्सा करें। वो गुस्से का इख्तियार खालिक को है, मखलूक को नहीं है। वो जो नजरान से क्रिश्चियंस का एक वफ्त आया था, एक ग्रुप आया था, अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने उनको मस्जिद नबी में अकोमोडेट किया था। अल्लाह के रसूल ने कहा था मुशरिक है खबरदार, जो कदम भी रखा है इस मस्जिद के अंदर निकल जाओ यहां से, نہیں, وہ ڈائیلاگ کرنے آئے تھے, وہ بات کرنے آئے تھے. اللہ کے رسول صلی اللہ علیہ وسلم نے اپنی مسجد کے اندر ان سے بات کی, اپنی مسجد کے اندر ان کو جگہ دی, اپنی مسجد کے اندر ان کو اکوموڈیٹ کیا. دین مجھے اور آپ کو یہی سکھاتا ہے, اور یہ آیت مجھے آپ کو یہی سکھا رہی ہے. اگر آپ اور میں لوگوں کو دین کی طرف لانا چاہتے ہیں, اس میں سب سے پہلے آپ کی اولاد آتی ہے. اولاد کو ڈانٹ ڈپٹ کر کے دین کی طرف لائیں گے تو اولاد آپ سے بھی چڑ جائے گی اور دین سے بھی چڑ جائے گی. محبت کے ساتھ, پیار کے ساتھ سمجھا کے دین کی طرف لانے کی کوشش کیجیے. ہاں, ہر ماں کو اپنے رولز خود سیٹ کرنے پڑیں گے. فار ہاؤ لانگ آپ صرف جو ہیں وہ پیار سے اس کو روکتی رہیں گی اور کہتی رہیں گی. کہیں نہ کہیں تو آپ کو کوئی نہ کوئی پرنسپل سیٹ کرنا پڑے گا نا. وہ پرنسپل کیسے سیٹ ہوگا, کس عمر میں سیٹ ہوگا, کتنی کاؤنسلنگ کے بعد ہوگا, کتنی نصیحتوں کے بعد ہوگا, میں آپ کو کوئی یہاں بیٹھ کر مائک پہ بیٹھ کے کوئی اسٹینڈرڈ اس کا ٹائم پیریڈ نہیں بتا سکتی. آپ میں سے جو مائیں ہیں آپ کو خود جج کرنا ہے اپنے بچے کے حساب سے. اور اگر آپ کے چار بچے تو آپ چاروں بچوں پہ ایک ٹائم ٹیبل نہیں سیٹ کر سکتے. آپ کا ہر بچہ ایک انڈیویجول ہے, ایک اپنی سیپریٹ اینٹیٹی رکھتا ہے, ایک اپنا مائنڈ سیٹ اور ایک اپنا آئی کیو لیول رکھتا ہے. اللہ سے مدد مانگے, مگر ہمیں ٹائم کہاں ملتا ہے اللہ سے مدد مانگنے کا. ارے ابھی تو افطاری کا ہی, اب تو بیٹھا ہی نہیں جا رہا نماز پڑھنے کے لیے, کیا کروں, لیٹ کے دعا مانگ لیتی ہوں. لیٹتے ہیں تو موبائل ہاتھ میں آ جاتا ہے, موبائل ہاتھ میں آتا ہے تو پھر آدھا گھنٹہ کہاں جاتا ہے پتہ ہی نہیں چلتا. ابھی موبائل ہاتھ میں ہی ہوتا ہے کہ ہاتھ گرنا شروع ہو جاتا ہے, یعنی نیند آنے شروع ہو جاتی ہے. تو لمبی دعائیں کون مانگے, مانگیں دعا اللہ سے. ہمیں بچوں کی ہدایت چاہیے نا, مانگیں اللہ سے, اللہ طریقہ سکھائے گا, اللہ حکمت سکھائے گا. تو اس شخص نے بھی بہترین طریقے سے فرینڈلی انداز میں دعوت کا کام کیا اپنے دوست کے لیے, اور اس نے اس کو بتایا کہ دیکھو اللہ نے تم کو ایک بہت حقیر چیز سے بنایا ہے, اصل میں تم کچھ بھی نہیں تھے, یو آر نتھنگ. اور اللہ تعالیٰ اسی طرح تم کو جو ہے وہ ڈیکمپوز ہونے کے بعد دوبارہ اٹھا لے گا. یہ اللہ نے جو تم کو دنیا میں سامان دیا ہے, یہ اصل میں تمہیں دیا گیا ہے اللہ کے قریب آنے کے لیے. نعمت والوں کو سب سے بڑا انسینٹیو ان کی نعمتوں سے ملنا چاہیے کہ وہ اللہ کی فرما برداری میں اور دوڑیں. جس کے پاس جتنی نعمتیں اس کے پاس فرصت ہے, اس کے پاس وقت ہے, اس کے پاس طاقت زیادہ ہے, آپ کے پاس زیادہ انرجی ہے, آپ کے پاس زیادہ عقل ہے, آپ علم والی ہیں تو آپ کے پاس زیادہ شعور ہے, لگائیں نا اس کو اللہ کے راستے میں. اپنی ہی دنیا کماتے رہیں گے, اپنے ہی بینک سٹیٹمنٹس پڑھاتے رہیں گے, اپنے ہی ریئل اسٹیٹس جو ہیں وہ بڑی سے بڑی کرتی جائیں گے, اور ساری عقل کو صرف سٹاک خریدنے پر لگا دیں گے. نہیں لگائیں گے تو دین کی تعلیم حاصل کرنے پر نہیں لگائیں گے. تو اللہ ہم سے سوال کرے گا, اپنا انداز متکبرانہ نہیں شکرانے والا کرنا شروع کر دیں. نعمتوں کا شکر کرنے والا رب کی نعمت کو اس کی نافرمانی میں استعمال نہیں کرتا. اور دیکھیں استعمال تو کرنا ہی ہوتا ہے نا, جب آپ نافرمانی میں نہیں لگائیں گے تو پھر کہاں لگائیں گے, اطاعت میں لگائیں گے. تو اس انسان نے بھی یہی سمجھانے کی کوشش کی کہ جو ایمان والا ہوتا ہے وہ اصل میں اللہ کی طرف اپنی ان نعمتوں کے ساتھ شکر کے ساتھ پلٹتا ہے. اور کیونکہ اس کے دوست نے آخرت کا انکار کیا تھا, آخرت کو ڈینائی کیا تھا, تو اس نے فوراً اس کی اصلاح کے لیے اپنی خاموشی کو توڑا اور اس کو بتایا کہ دیکھو تم ایسا نہیں کر سکتے. اس میں بھی آپ کی اور میرے لیے سبق ہے. جب آپ کسی محفل میں ہوں اور وہاں دین کا مذاق اڑایا جا رہا ہو, فار ہاؤ لانگ یو کین اسٹے کوائٹ. اگر آپ کسی محفل میں ہوں اور وہاں رسول اللہ صلی اللہ علیہ وسلم کو موک کیا جا رہا ہو, آپ کتنی دیر تک خاموشی کا شکار رہیں گی؟ دین کی اہمیت بھی کوئی چیز ہوتی ہے, دین کی لائلٹی بھی کوئی چیز ہوتی ہے. ہم چپ رہتے ہیں اس لیے کہ ہمیں علم نہیں ہے. سیدھا سا مسئلہ ہے ہمارا. اگر ہمارے پاس دین کا پراپر علم ہو, 98% لوگ جب دین کا مذاق اڑایا جاتا ہے, جب دین کو بلیم کیا جاتا ہے, جب دین کو کریٹیسائز کیا جاتا ہے, تو اچھے خاصے عمل کرنے والے لوگ شیک ہو جاتے ہیں اندر سے. ہاں لگ تو رہا ہے صحیح کہہ رہے, شاید میں نے سننے میں غلطی کی, میری ٹیچر مجھے صحیح نہیں بتایا, اندر ہی اندر ڈائلگ شروع ہو جاتے ہیں. یا وہ لوگ جو بالکل دین کے علم کی طرف نہیں آئے ہوئے ہوتے, وہ جب اس طرح کی باتیں سنتے ہیں تو وہ چاہتے ہوئے بھی نہیں بول پاتے, اس لیے کہ ان کو پراپر علم نہیں ہوتا. دین کی ایک اہمیت ہوتی ہے, دین کی ایک لائلٹی ہوتی ہے. آپ ایک جگہ بیٹھی اور کوئی آپ کی ماں کو گالی دیتا رہے, آپ چپ کر کے بیٹھی رہیں گے, آپ کہیں گے سمجھ نہیں آ رہا کیا بولوں. بھئی حکمت یہی ہے چپ رہوں, کیا کہیں گے اس دنیا والے آپ کو؟ ایسی باتیں کہیں گے کہ شاید بولنے کی ضرورت ہی نہیں ہے. اٹس انڈرسٹوڈ. میرے ماں باپ کو کوئی گالی دے اور میں چپ کر کے سنتی رہوں؟ اور ہمارے ماں باپ سے بڑھ کر ہمارے لیے دین ہے. हमारे माँ बाप से बढ़कर हमारी अहमियत हमारे दीन के साथ होनी चाहिए, हमारी लॉयल्टी दीन के साथ होनी चाहिए। इस शख्स की भी अहमियत दीन नजर आ रही है, इसने दीन को ललकारा था, इसके दोस्त ने आखिरत का इनकार किया था, एक अपने अल्लाह की तरफ से दीवी तालीमात के पिलर को शेक किया था, तो ये चुप नहीं रहा। इसने इसको फौरन समझाने की कोशिश की और बातों बातों में चिट चैटिंग में इसको एडवाइस दे दी सटल अंदाज में, बिल्कुल जैसे एक सटल अंदाज के अंदर वाहुवा युहाविरुहु मुतकब्बिर इंसान ने जो है अपनी नेमतों का इजहार किया था, इसने भी एक सटल अंदाज के अंदर उसको दावत दे दी। अकफरता बिल्लज़ी खलक़का मिन तुराब, कफरता कुफुर से है, और कुफुर जो है वो दो तरह से कुरान में आता है। एक कुफुर आता है नाशुक्री की सेंस में, जैसे कुरान में आता है ला इन शकरतुम ला अज़ीदन्नकुम वला इन कफरतुम इन अज़ाबी ला शदीद। तो कुफुर जो है एक आता है शुक्र के मुकाबले में, कुफुर के दो ऑपोजिट आते हैं, एक कुफुर का ऑपोजिट है शुक्र, सही। एक मुसलमान इस डेफिनेशन से काफिर हो सकता है जब वो नाशुक्री करता है, और एक कुफर का मफहूम होता है अल्लाह को एक मानने से इनकार करना, अल्लाह के साथ किसी को एसोसिएट करना, अल्लाह की वहदानियत को, अल्लाह की जो तौहीद है उसको रिजेक्ट करना, एक वो कुफर होता है। जैसे आता है सूरह तगाबुन की आयत नंबर 2 में, हुवल्लज़ी खलक़कुम, वही जात है जिसने तुमको पैदा किया, फमिनकुम काफिर वमिनकुम मोमिन, तो तुम में कुछ जो है वो काफिर है और कुछ मोमिन है। तो कुफर दो तरह से कुरान में आया है, अल्लाह का इनकार और अल्लाह की नेमतों की नाशुक्री। यहां पर जो आपको जिक्र मिल रहा है इस कहानी के अंदर, ये किस एंगल से आपको मिल रहा है? ये नेमतों की नाशुक्री के एंगल में मिल रहा है। कॉन्टेक्स्ट यही बताता है कि यह नेमतों की नाशुक्री के अंदर जो है ये शख्स डूबा हुआ था। तो इसके दोस्त ने कहा कि तुम्हें तो अल्लाह ताला ने मिट्टी से बनाया था और फिर नुतफे से और फिर तुमको एक परफेक्ट इंसान बना दिया, फुम मसाउआ का रजुला, तो ये तुम्हारी बिगनिंग अगर तुम्हें याद रहेगी तो तुम्हें तो हम्बल होना चाहिए कि अपनी एलिमेंट ऑफ क्रिएशन को याद रखो। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की हदीस में आता है कुल्लुकुम मिन आदम, तुम सबके सब आदम से हो, इसलिए कि हम सब आदम की औलाद हैं, वह आदम मिन तुराब, और आदम मिट्टी से बनाए गए और हम सब मिट्टी से ही बने। और अगर आप इसको आज जो है वो साइंटिफिक फॉर्म से समझना शुरू करें तो आज भी हम इंसान मिट्टी से ही बनते हैं। हम कहेंगे नहीं, हम मिट्टी से कैसे बनते हैं? इसलिए कि आप और मैं बनते हैं स्पर्म से और ओवम से अपने वालिदैन के, और मेरे वालिदैन का स्पर्म और ओवम किस चीज से बनेगा? जो वो फूड खाएंगे, जो वो खुराक खाएंगे, और खुराक जो है वो जमीन से आती है। सो अल्टीमेटली इंसान आज भी तुराब से ही बनता है। जब तुराब से बना है, जब जमीन से बना है, तो इस जमीन पर अकड़ कर कैसे चल सकता है? जिस जमीन से बना है और जिस जमीन में डीकम्पोज होगा उसी पर अकड़ कर चलता है। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम की जामे तिर्मिजी में हदीस आती है जिसमें आता है कि जब नाशुक्री करने वाला इंसान, गुनाहगार इंसान कब्र में दफनाया जाता है, व इज़ा दुफिन अल अब्दुल फाजिर अविल काफिर क़ाला लहुल कब्र, तो उसकी कब्र उससे कहती है ला मरहबन, तुम्हें कोई वेलकम नहीं है, ला सहलन, तुम्हारे लिए कोई आसानी नहीं है। और यह हदीस काफी लंबी है, इसमें पहले मोमिन का जिक्र आता है कि जब किसी मोमिन को दफनाया जाता है तो उसकी कब्र उससे कहती है मोस्ट वेलकम, तुम सबसे बिलवड सोल थे, तुम्हारे लिए मेरी तरफ से बहुत ईज है। और इसके मुकाबले में जब कोई काफिर या फाजर या गुनाहगार या नाशुक्री करने वाला इंसान दफनाया जाता है तो कब्र कहती है ला मरहबन, कोई वेलकम नहीं, ला सहलन, कोई आसानी नहीं, यानी कोई कंफर्ट नहीं। और फिर आगे अल्फाज आते हैं जिसका मफहूम है कि तुम मोस्ट हेटेड इंसान थे जो मुझ पर चलते थे, इसलिए कि तुम्हें पता था तुमने जमीन में मेरे अंदर आना है, जमीन के पेट में आना है, तुम्हें मालूम था अल्लाह तुमसे हिसाब लेगा, और तुम इसके ऊपर अकड़ कर तकब्बुर से गुनाह करते हुए चलते थे। और फिर आगे जो अल्फाज आते हैं हदीस के उसका मफहूम है, अब आज तुम मेरे हवाले कर दिए गए हो और तुम देखोगे मैंने तुम्हारे लिए क्या अरेंज किया है। और फिर कब्र उस इंसान को स्क्वीज करती है यहां तक कि उसकी रिब्स के अंदर क्रश हो जाती हैं। और अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि उस इंसान की चीखो पुकार को, उसकी स्क्रीम को सारी मखलूकात सुनती हैं सिवाय इंसान के। तो किस बात की अकड़ है, किस बात का तकब्बुर है, कैसा अल्लाह के सामने जो है वो आप और मैं इस एटीट्यूड के साथ जिंदगियां गुजार सकते हैं। तो अल्लाह मुझे और आपको तौफीक दे कि हम इस कुरान से ऐसा सबक हासिल करें कि हमारी जिंदगियों में से तकब्बुर नाम की चीज खत्म हो जाए, अल्लाह हमारी इस्लाह करने वाला बन जाए, अल्लाह हमारी जो है हमारे लिए आसानियों के रास्ते खोलने वाला बन जाए। हम इसी रियलिटी को भूल जाते हैं, जिस रियलिटी के जो रियलिटी मुझे हर वक्त याद रहनी चाहिए, यही रियलिटी जो है वो हमारी नजरों से ओझल हो जाती है। तो यहाँ कहा सुम्मा सवा का रजुला, इंसान कुछ नहीं था, अल्लाह ने उसको परफेक्ट इंसान बना दिया, बजाय इसके कि वो अल्लाह की फरमा बरदारी इख्तियार करता उसने ना फरमाने की रविश इख्तियार की। आयत नंबर 38 में आगे फरमाया, उसी शख्स ने इसके दोस्त ने आगे इसको और नसीहत की, लेकिन ना हुवल्लाह रब्बी, लेकिन मैं तो यही कहता हूं कि अल्लाह ही मेरा रब है। ये नहीं कह रहा कि तुम्हें कहना चाहिए था अल्लाह ही मेरा रब है। अब अंदाज देखें, वला उशरिकु बिरब्बी अहदा, और मैं अपने रब के साथ किसी को शरीक नहीं करता। इसने नहीं कहा कि मेरा ख्याल है कि तुम्हें चाहिए कि तुम अल्लाह को अपना रब समझो और अल्लाह के साथ किसी को शरीक ना करो, मगर इसने अपनी बात की। बिल्कुल वही आपको एसेंस मिल रहा है जो असाबे कहफ में मिला था, लकद कुलना इदन शतता, अगर हमने उनको पुकारा जिनको तुम पुकारते हो तो हमने तो बिल्कुल ऐसी बात की जो हद से गुजरी हुई है। उन्होंने भी दावत का अंदाज ये अपनाया था, इसने भी दावत का अंदाज ये अपनाया कि अपने आप को मेंशन कर दिया। अच्छा, इसने कहा लकिन्ना हुवल्लाहु रब्बी वला उशरिकु बि रब्बी अहदा, तो इसके दोस्त ने कौन से बुत की बात की थी जिसका वो शिर्क कर रहा था? उसके दोस्त का तो यहां कोई बुत आइडल डिस्क्राइब नहीं हुआ। किस चीज का शिर्क था? ये तकब्बुर का शिर्क था, अल्लाह के सामने अपने आप को कुछ समझने का शिर्क था, अपनी नेमतों को अपना क्रेडिट और अपना एफर्ट समझने का शिर्क था, यही शिर्क इसका था। वो अना का शिर्क था, अना अक्सरु मिनका मालन व नफरा, वो शिर्क था। ये इसने अल्लाह को चैलेंज किया ऐसी बात कह के। और याद रखें, शिर्क का मतलब ये नहीं होता कि आप किसी को अल्लाह के मुकाम पर लेकर आ जाएं। बाज़ोकात हम समझते हैं कि शिर्क का मतलब, आप अगर कंपैरेटिव रिलीजन्स पढ़ें या आप मुख्तलिफ क्रॉस कल्चर्स के अंदर जाकर लोगों के मुख्तलिफ एथनेसिटीज के अंदर बात करें, तो आप लोगों से ये बात सुनेंगी, जो मुशरिक होते हैं हमेशा मानते हैं कि वो जो ऊपर कैपिटल जी वाला गॉड है वो सुप्रीम है। कोई नहीं कहता कि बाकी हमारे फॉल्स गॉड उसके बराबर के हैं। चाहे आप अपने नेबर में चली जाइए इंडिया, चाहे आप जो है वो बुद्धिस्ट लोगों से बात कर लीजिए, चाहे आप क्रिश्चियंस लोगों से बात कर लीजिए, चाहे आप किसी भी किस्म के ग्रीक कल्चर के आइडल वर्शिपर्स की बात कर लीजिए, कभी किसी ने नहीं कहा कि हम कैपिटल जी वाले गॉड के बराबर सारे स्मॉल जी वाले गॉड ले आते हैं। नहीं, वो कहते हैं कैपिटल जी वाला गॉड जो है वो अपनी जगह है। शिर्क ये होता है कि उस अल्लाह के साथ ये अपने पार्टनर्स बना लेते हैं। इनको लगता है कि जमीन की प्रोडक्शन एक खुदा संभाल रहा है, हमारे दौलत का मामला एक खुदा संभाल रहा है, बारिश का मामला एक खुदा संभाल रहा है, और उसके बाद इनको लगता है कि इन खुदाओं के पास सारी अथॉरिटी है। अब वो जो ऊपर बैठा है वो ये काम डाउन डेलीगेट कर चुका है, अब वो हमें ऑब्जर्व नहीं कर रहा। ये मुशरकीन की मेंटेलिटी शुरू से थी और आज भी है। आप लोगों से कहेंगे ना कि तुमने अल्लाह के बराबर कैसे कर दिया इसको, तो वो कहते हैं हमने अल्लाह के बराबर नहीं किया। किसी मुशरिक से बात करके देखें, वो कभी नहीं मानेगा, कहेगा मैंने अल्लाह के बराबर नहीं किया, अल्लाह तो सुप्रीम है अपनी जगह पर, मैंने अल्लाह के साथ एसोसिएट किया है, या आपकी और मेरी जुबान में उसने अल्लाह के साथ एसोसिएट किया है। वो समझता है अल्लाह की औलाद है, वो समझता है अल्लाह ने अपनी पावर को डाउन डेलीगेट किया हुआ है।